سلیم اعوذ بالله بسم الله الرحمن الرحیم. السلام علیکم محمدین. لاسٹ سنڈے جو سوالات کا سلسلہ شروع ہوا تھا اسی کی کنٹینویشن میں سوال مرشد اپنے شاگرد کے بیہیویئرس اور ایٹیچیوڈس میں آنے والی تبدیلیوں کو تولتے ہیں اور امپرومنٹ دیکھ کر اسے اگلے درجے کا سبق یا پڑھائی دیتے ہیں. سوال یہ ہے کہ اگر مرشد صاحب کسی شاگرد کو کوئی خاص پڑھائی عطا ہی نہ کریں تو اس کا مطلب ہے کہ شاگرد ابھی تک اپنے آپ کو امپروو کرنے میں ناکام ہے. یہ ضروری نہیں کہ چیزیں اسی طرح ہوں. اس کے ایک ہی وقت میں کئی ریزن ہو سکتے ہیں یا کئی ریزنز میں سے ایک ریزن ہو سکتا ہے. اگر کوئی شخص رب تعالی کی محبت میں سرشار ہے یا آپ صلی اللہ علیہ وسلم سے عشق رکھتا ہے تو وہ از خود اسے اس راستے پر آگے بڑھتا چلا جاتا ہے. اس کو اس کے لیے ضرورت ہی نہیں پڑتی کہ اس کے شیخ اسے کچھ مخصوص ٹائپ کی پڑھائیاں دیں اور ان سے وہ محنت کرائیں. یہ بھی ایک ریزن ہوتا ہے. زیادہ تر ہوتا یہ ہے کہ چونکہ ہمارے یہاں تو جنرلی, میں سب کی بات نہیں کرتا, جنرلی ہوتا یہ ہے کہ ہم مسکنسیپشنز میں مبتلا ہیں ہر چیز کے بارے میں. کانسیپٹس ہمارے یا تو کلیئر نہیں ہیں یا حقیقت کے قریب نہیں ہیں. جیسے اس سوال سے بھی ایک چیز ظاہر ہو رہی ہے کہ یہاں زور وظائف پر ہے, تسبیحات پر ہے. سوال سے یہی ظاہر ہے کہ ان کے ذہن میں شاید جنہوں نے سوال پوچھا یہ بات ہے کہ اگر رب کے قریب جانا ہے تو وظائف اور تسبیحات کا راستہ چن لیا جائے. اگر یہ دیکھنا ہے کہ یہ کیا چیز ہے جو ہمیں رب کے قریب لے جائے گی تو پھر ہم اس کو اس انداز میں بھی دیکھ سکتے ہیں کہ جب یوم حساب آئے گا, رب تعالیٰ کے حضور ہم پیش ہوں گے اور ہم سے ہمارا حساب کتاب لیا جائے گا. پہلا سوال کیا آئے گا؟ یہ تو مجھے اور آپ کو سب کو معلوم ہے کہ نماز کی باز پرس ہوگی. رب تعالیٰ چونکہ بڑا رحیم و کریم ہے, بڑا مہربان ہے, تو جو حقوق اللہ ہیں ان کے بارے میں تو ہے کہ اپنی رحمت کے صدقے شاید معاف فرما دے. لیکن حقوق اللہ کے حساب کتاب سے ہٹ کے ذرا دیکھیے کسی کا ہم حق تو نہیں مارتے, اس پر پکڑ ہو جائے گی اور وہ معاف نہیں کیا جائے گا جب تک کہ جس کا حق مارا گیا وہ معاف نہ کر دے. جھوٹ بولنا ہے, فریب کرنا ہے, دھوکہ دینا ہے, وعدہ خلافی ہے, اس طرح گنتے جائیے. تو ہم اپنی زندگی کو جب یہ تصوف کی بات آتی تو محدود کیوں کرنا چاہتے ہیں کہ ہم یہ سمجھتے ہیں کہ اللہ تک جانے کا راستہ صرف یہی ہے کہ وظائف پڑھے جائیں اور تسبیحات کی جائیں. میں یہ کیوں نہیں سمجھ پاتا کہ کیا ایک جھوٹ بولنے والے آدمی کو رب تعالیٰ اپنا دوست بنا لے گا؟ یتیموں کا مال کھانے والے کو کیا رب تعالیٰ اپنا دوست بنا لے گا؟ دوسروں کا حق مارنے والے کو کیا رب تعالیٰ اپنا دوست بنا لے گا؟ رشوت لینے والے کو کیا رب تعالیٰ اپنا دوست بنا لے گا؟ دوسروں کی دل آزاری کرنے والے کو رب اپنا دوست بنا لے گا؟ اگر یہ سوال ہم پوچھیں گے اپنے آپ سے تو ہمارا کانسیپٹ کلیئر ہو جائے گا کہ رب کا دوست بننے کے لیے جہاں حقوق اللہ کی ادائیگی بڑی ضروری ہے وہاں یہ چیز بھی بہت اہم ہے کہ ہم اپنی زندگی کو اس طرح سے ڈھال لیں کہ جو رب تعالیٰ کے نزدیک پسندیدہ ہو. اور رب تعالیٰ کے نزدیک پسندیدہ زندگی وہی ہوگی جو اتباع رسول صلی اللہ علیہ وسلم کے مطابق ہے. میں اس لیے ہر نشست میں ایک بات پہ زور دیتا ہوں کہ رب کے ساتھ دوستی بہت آسانی سے ہو جائے گی, اس کی دوستی, اس کا قرب ہمیں آسانی سے حاصل ہو جائے گا اگر ہم سنت پر عمل کرنا شروع کر دیں. وظائف اور تسبیحات اگر بے لوس ہوں گے, یہ بھی ایک لالچ اور ایک مقصد کے تحت ہے تسبیح, کہ میں اس لیے تسبیح کروں کہ مجھے رب کی قربت حاصل ہو جائے, رب کی دوستی حاصل ہو جائے, بے لوس یہ بھی نہیں ہے. ہاں, وہ تسبیح اور وہ وظیفہ بے لوس ہوگا جب میں اس نیت سے پڑھوں گا کہ مجھے اس سے غرض نہیں کہ اس کے جواب میں مجھے ملتا کیا ہے, مجھے تو اس بات سے غرض ہے کہ میرا رب راضی ہو جائے, وہ اس لائق ہے کہ اس کو پکاروں میں. تو اگر صرف اسی مقصد کے تحت میں نے تسبیح کی کہ میرا رب اس لائق ہے کہ اسے پکارا جائے, یہ بے غرض ہے, اس کے انعامات بہت بڑے ہو جائیں گے. تو ہمیں یہ نہیں دیکھنا چاہیے کہ مرشد نے ہمیں کوئی تسبیح پڑھنے کو دی یا نہیں دی, وظیفہ دیا یا نہیں دیا. دیکھنے کی بات یہ ہے کہ مرشد آپ کا اگر صبح سے شام تک ایک ہی بات چلا رہا ہے کہ بھائی غصے کو پینا سنت ہے, غصے کو پی جائیے. انتہائی غصے کے عالم میں بھی میٹھے بول بولنا سنت ہے. تو ہم انتہائی غصے کے عالم میں بھی زبان کی مٹھاس کو کہیں جانے نہ دیں. مسلمان کی شان تو یہ ہے کہ اگر کسی شخص سے دشمنی ہو جائے, اس کی مخالفت ہو جائے, ڈفرنس آف اوپینین پیدا ہو جائے, تو وہ جس زبان سے اس نے کسی کی تعریف کی ہوتی ہے, اس زبان سے کسی کی برائی نہیں بیان کرتا. وہ ہم اگر یہ دیکھ لیں کہ ہم نے اسی زبان سے ایک شخص کو اچھا کہا ہوا ہے, تو کیا یہ مناسب ہے کہ ہم اسی زبان سے اسے برا کہہ دیں؟ تو ہم از خود رک جائیں گے کسی کو برا کہنے سے. اگر میں کسی کی عیب جوئی کرنا چاہتا ہوں, تو اگر میں اپنے آپ سے ایک سوال پوچھ لوں کہ کیا میں یہ پسند کروں گا کہ دوسرے لوگ میرے عیبوں کو اچھالیں, کیا یہ سنت نہیں ہے کہ دوسروں کے عیبوں اور ان کی کمزوریوں پر پردہ ڈال دیا جائے؟ تو جب ہم یہ راہیں اختیار نہیں کرتے اور ہم تصوف کی راہ پر چلنا چاہتے ہیں, تو پھر ہمیں یہ سمجھنا چاہیے کہ بالکل ایسا ہے کہ ایک ہمارے پاس ڈرم ہے جس کا پیندا بھی نہیں ہے, تو ہم اس میں کتنا ہی پانی ڈالتے جائیں, وہ بغیر پیندے کا ڈرم جو ہے وہ بھر نہیں سکتا کبھی, ساری عمر لگے رہے ہیں. تو جب ہم اپنے رویوں کو سنت کے مطابق نہیں رکھتے, تو ہم بغیر پیندے کا ڈرم بن جاتے ہیں کہ ہم کتنا ہی اس کے اندر پانی بھرتے چلے جائیں, وہ ڈرم بھر نہیں سکتا کبھی, خالی رہے. ایک یہ بھی وجہ ہو سکتی ہے. میرا رویہ یہ ہے کہ میں مرشد صاحب کے پاس جاتا ہوں اپنے, تو ان کی یہ بات تو بہت بھاتی ہے مجھے کہ جب وہ مجھے کہیں کہ تم یہ تسبیح پڑھا کرو اور اس سے یہ حاصل ہو جائے گا, لیکن جب وہ مجھے یہ کہتے ہیں کہ تم اپنی وائف کے ساتھ سلوک سنت کے عین مطابق کیا کرو کہ اپنی وائف کی کوتاہیاں, خطائیں, زیادتیاں, ان کی بدزبانی, ان کی تندخوئی, اس کو مسکرا کے ٹال جایا کرو, میں اس پہ توجہ نہیں دوں گا. میں اپنے مرشد صاحب کے پاس جاتا ہوں اور جا کے کہتا ہوں کہ صاحب میرے بھائی نے وراثت کا جو مکان تھا اس پہ قبضہ کر لیا ہے, وہ مجھے میرا حصہ نہیں دیتا. تو میرے مرشد صاحب کہتے ہیں کہ کیا ہو گیا نہیں دیتا, تو تم اللہ کے نام پہ اس نیت کے ساتھ کہ میں بھائی کے ساتھ تعلقات نہیں بگاڑوں گا, اسے فورگو کر دو, اللہ تمہیں اس سے بڑا مکان اپنے خزانے سے دے دے گا. تو میں باہر نکل کے یہ کہتا ہوں کہ اگر مرشد صاحب کا اپنا حق کسی نے ایسے مارا ہوتا ان کے بھائی نے, تو یہ کبھی بھی نہ کہتے, اس کا اثر مجھ پہ نہیں ہوگا. اگر میں جاتا ہوں اپنے مرشد صاحب کے پاس یہ کہنے कि साहब फलां साहब ने मुझसे 1,000 रुपया उधार लिया था, वो वापस नहीं दे रहे, बार बार तकादा करने के बावजूद भी, तो मैं क्या उसके खिलाफ रिपोर्ट लिखा दूं? तो मुर्शिद साहब तो चूंकि सुन्नत पे अमल करते हैं, तो वो मुझे ये कह दें कि भाई सुन्नत तो ये है कि जिसने आपको पे करना है उसको मोहलत दे दो, उसे तकाजा मत करो, शर्मिंदा होता है, तो हो सके तो भूल जाओ कि उसने कभी तुमसे कुछ लिया भी था। मेरी समझ में ये बात कभी नहीं आई आज तक कि मैं कैसे छोड़ दूं 1,000 रुपया, मेरी मेहनत की कमाई है। तो कसूर मुर्शिद साहब का नहीं है, मुर्शिद तो मेरे बड़े अच्छे आदमी थे, मैं अगर इंसान न बन सका तो उसमें उनका क्या दोष है? तो भाइयों, कुर्बे इलाही सिर्फ तस्बीहात से और वज़ाइफ से नहीं हासिल होता। मैं कई बार एक बात रिपीट कर चुका कि ये अगर अल्लाह की दोस्ती कमानी है तो 3 चीजें बयकवक हमें कंबाइन करनी पड़ जाएंगी। आसान लफ्जों में अगर हम कहें तो इबादत, पॉजिटिव थिंकिंग और हमारे अमाल। जब ये 3 चीजें इकट्ठी हो जाएंगी तो रब मिल जाएगा इंशाल्लाह। इसके अंदर एक और बात रह जाएगी, मुझे भी बड़ा शौक है कि मैं वली अल्लाह बन जाऊं, लेकिन अगर कहीं मैं अपने जहन को कुरेदूं, गहराई में देखूं उसको, तो हैरान कुन तरीके पर एक चीज मुझे मिलेगी कि समवेयर एट द बैक ऑफ माई माइंड एक चीज मौजूद है कि मुझे इसके जरिए से गैर मरई कुवतें हासिल हो जाएंगी, लोग मुझे अपने से सुपीरियर समझेंगे, मुझे सलाम करेंगे, इज्जत करेंगे। ये कहीं मेरे सबकॉन्शियस में मौजूद रही है बात, तो मुझे ये सोच लेना चाहिए कि फिर मुझे कुछ नहीं मिलेगा जो मर्जी करता रहूं मैं। यहां तो यह है कि कुर्बे इलाही के लिए अपने आप को बगैर किसी दाम के, बगैर कोई कीमत लगाए बेच देना पड़ता है अल्लाह के हाथ। फिर वाकई दोस्ती अता हो जाती है वहां से, लेकिन कहीं ना कहीं हमारे जहन में ये बात रहती है, तो हमें अपने जहन को उससे साफ करना चाहिए। रब को रब समझ के ही उसके करीब हम जाएं कि वो मालिक है हमारा, तो ही बात बनती है, उसके बगैर नहीं बनेगी। अब ये दूसरा सवाल भी इनका तकरीबन इसी का हिस्सा है, जवाब तो इसका پہلے سوال کے جواب دیتے ہوئے آ گیا کہ کیا شیخ کسی شخص کو اپنی شاگردی میں قبول کر لیتے ہیں, اسے لازمی پڑھائی دیتے ہیں؟ خدا کے لیے پڑھائیوں کے چکر سے نکل جائیے باہر. ابھی تم مسئلہ یہ ہے کہ اگر میرے گھر میں, یہ میں واقعتاً کہہ رہا ہوں کہ بہت مرتبہ یہ چیز لوگ لے کے مسئلہ آ جاتے ہیں کہ میرے گھر میں کھٹمل بہت ہو گئے ہیں, دعا کیجئے کھٹمل ختم ہو جائے. تو معاملات یہاں تک کان پہنچے ہیں کہ ہم عمل سے ہٹ کے وظائف کی طرف اس تیزی کے ساتھ گئے ہیں. چوہوں کے لیے ہم, میں جاتا ہوں کہ میرے گھر میں چوہے بہت ہو گئے, دعا کر دیں چوہے ختم ہو جائے. میں لوگوں کے پاس کئی بار گیا ہوں یہ دعا کرانے کہ میری ہنڈیا میں مکھی گر جاتی ہے, دعا کریں مکھی نہ گرا کرے. یہ بے عملی کی انتہا ہے. تو یہ وظائف تسبیحات, اس سے دنیا کمانے کی کوشش نہ کریں ہم, دنیاوی کام ان سے کروانے کی کوشش نہ کریں کہ ہم یہ پڑھ لیں گے تو یہ ہو جائے گا, یہ پڑھ لیں گے یہ ہو جائے گا, یہ پڑھ لیں گے یہ ہو جائے گا. یہ ایک مسلمان کا رویہ نہیں ہے. مسلمان تو عمل میں, کوشش میں, جد و جہد میں یقین رکھتا ہے. ان کا سوال نیکسٹ یہ ہے کہ اگر کوئی مرید کئی سال تک مرشد صاحب کی اجازت سے وظیفہ کرتا رہا ہو اور پھر ناگزیر وجوہات کی بنا پر اس میں ایک طویل گیپ آ گیا ہو, تو کیا مرید وہ وظیفہ دوبارہ مرشد صاحب کی اجازت کے بغیر شروع کر سکتا ہے؟ اس میں کوئی حرج تو نہیں؟ نہیں, ضرور شروع کر لیجئے, اس میں کوئی پرابلم نہیں. آگے چل کے انہوں نے پوچھا ہے کہ کیا یہ درست ہے کہ کچھ عامل حضرات کسی شخص کی خاص وظیفہ سے پیدا ہونے والے موکلات کو اس شخص کی اجازت کے بغیر اس سے جدا کر دیتے ہیں, اور وہ ایک شخص ایک دم لاشعوری طور پر اپنے آپ کو خالی, بے وزن اور اکیلا محسوس کرنے لگتا ہے؟ ایسا کیوں ہوتا ہے؟ اس کا حل کیا ہے؟ موکلات کو تو نہیں کوئی لے جا پائے گا, البتہ جو ولایت کے بہت اعلی درجے پر فائز ہے وہ ایک بگنر کو اوور پاور کر لے گا اپنے علم کی زور سے. یہ تو اس سوال کا سیدھا جواب ہے. آپ کی معلومات کے لیے, لیکن اس سے ہمیں کیا غرض ہے کہ کوئی لے جائے میری بلا سے؟ میں تو رب کی طرف جانے کے لیے جد و جہد کر رہا ہوں, اس لیے تھوڑی کر رہا ہوں کہ میرے سیونگ اکاؤنٹ میں اتنا علم جمع ہو جائے, اتنے موکل آ جائیں. مت آئیں کوئی, مجھے اس سے کیا لینا ہے؟ میرے پاس علم ہے یا نہیں ہے اس سے کیا غرض ہے؟ تو ان چیزوں سے ہمیں نکل جانا چاہیے ذہنی طور پہ. یہ باتیں قصے کہانیوں کے لیے, دلچسپی کے لیے تو ٹھیک ہیں, جیسے ہم الف لیلہ کی داستان پڑھتے ہیں, वो तिल्स में होशरबा जो है वो पढ़ते हैं. मजे लीजिए ठीक है, लेकिन इससे क्या लगे कि क्या इल्म मिला क्या नहीं मिला, मौकल है या नहीं है, क्या फर्क पड़ता है. रब मिलना चाहिए बस. इन्होंने इसका हल पूछा है तो इसका हल मैं अर्ज कर रहा हूं कि इस चीज की अहमियत ही निकाल दीजिए. सर नीचे डाल के अपने रब को पुकारते रहिए. ना कुछ आपका कोई बिगाड़ सकता है, ना कोई आप आपसे. अल्लाह ने जो इल्म और विजडम आपको अता की है वो नहीं जाएगा कभी. सिर्फ सर नीचे डाल के अपने रब को पुकारते रहिए. एक सवाल का, आपने एक बार कहा था कि सिलसिला चिश्तिया में शेख अपने शागिर्दों को सोते हुए भी तालीम देते हैं. कुछ लोगों का सवाल यह है कि कभी कोई कुरानी अल्फाज होते हैं या कभी अरबी ही के अल्फाज, लेकिन लगता है कुरान पाक के अल्फाज हैं. नहीं, वो कुरानी आयात ही होती हैं या कुरानी अल्फाज होते हैं. तो अक्सर बेशतर आप लोग जो सिलसिले चिश्तिया साबरिया में बैठे हैं वो महसूस करेंगे कि जब आंख खुली तो ऐसी चीजें पढ़ रहे थे जो उन्होंने हालत बेदारी में कभी नहीं पढ़ी. तो ये वो सिलसिला होता है. इन्होंने पूछा है कि क्या साहिब अम्र औलिया अल्लाह को उनकी जिंदगी में ही बता दिया जाता है कि विसाल के बाद भी उनका हुक्म जारी रहेगा. बात फिर वहीं आ जाएगी जो भी थोड़ी देर पहले मैं कह रहा था कि साहिब अम्र बनता ही वो है जो साहिब अम्र होने के लिए कोशिश नहीं कर रहा. तो जो इसके लिए कोशिश नहीं कर रहा कि मैं वली अल्लाह हो जाऊं, तो वो ये कोशिश कहां करेगा कि मैं साहिब अमर हो जाऊं. ये तो कुलियतन रब की अता है, कुलियतन रब का इनाम है उसकी राह पर चलने का. तो जो इसलिए अल्लाह की राह चलेगा कि मुझे ये सब मिल जाए, उसको अता क्या होना है, कुछ भी नहीं. तो जो साहिब अमर के मकाम तक जा पहुंचा, इसका मतलब यह है कि वो इससे बिल्कुल टोटली लापरवाह था कि मुझे क्या मिलता है क्या नहीं मिलता है, मैं तो सिर्फ अपने रब को पुकारे जाऊंगा. ऐसे ही लोग सब कुछ लेते हैं अल्लाह से, उन्हीं को अल्लाह अता फरमाता है. जो इन चीजों से बालातर होकर अल्लाह की राह पकड़े हुए होते हैं. तो किसी को यह मालूम नहीं होता कि मेरे मरने के बाद भी मेरा हुक्म जारी और सारी रहेगा, या मैं साहिब अमर उस वक्त भी होऊंगा. वो तो ये जानते हैं कि एक बार जब मैं मर गया तो मेरे तमाम अहमाल का सिलसिला मुनकता हो जाएगा. वो ये जानते हैं कि उससे ज्यादा खुशी का लम्हा कोई नहीं होगा जब मैं इस दुनिया से जाऊंगा और मेरी मेरे दोस्त से मुलाकात हो जाएगी. वहां तो सिर्फ यही एक ख्याल होता है कि मैं कब इस दुनिया से जाऊंगा और कब मेरी मेरे दोस्त से मुलाकात होगी. ایک ولی اللہ یا کوئی نیک شخص جس کی زندگی کا فلسفہ ہی یہ ہو کہ جو دم غافل سو دم کافر, اور جو ذکر الہی اور درود پاک کو انتہائی محبوب رکھتا ہو, کیا وفات کے بعد اس کے پاس آپشن ہوتی ہے کہ وہ اپنی پڑھائی کے معمولات کو جاری رکھ سکے؟ ابھی میں نے جیسے عرض کیا تھا کہ جو ہمارے دنیاوی معمولات ہیں, جو اعمال کا سلسلہ ہے, وہ انسان کی موت کے ساتھ ہی منقطع ہو جاتا ہے. تو یہ جو دنیا میں رہ کر ہم عبادات کرتے ہیں رب تعالیٰ کی, یہ دنیا چھوڑنے کے ساتھ ہی یہ سلسلہ ختم ہو جاتا ہے. روایت کے مطابق حضرت ذوالنون مصری کا مقام ساری زندگی لوگ نہ پہچان پائے. جس رات وفات ہوئی تو 70 اولیاء اکرام کو آپ صلی اللہ علیہ وسلم کی زیارت ہوئی. فرمایا, میں بغداد ذوالنون کے استقبال کے لیے آیا ہوں. تب لوگوں کو حضرت ذوالنون مصری کے مقام کا اندازہ ہوا. سوال یہ ہے کہ بلند پایا ولی اللہ کا مقام ان کی زندگی میں دنیا سے پوشیدہ کیوں رکھا جاتا ہے؟ اگر یہ مقام عیاں ہو جائے تو کیا زیادہ لوگ ان سے مستفیض نہ ہو سکیں گے؟ اولیاء اکرام کا مقام ان کی زندگی میں اس لیے نہیں لوگوں پر پوری طرح کھل پاتا, ہر آدمی کی اپنی سوچ ہے, ہر آدمی کے اپنے ایک غرض ہے, ہر انسان کے اپنے آبجیکٹیوز ہیں, وہ دوسروں کے ساتھ کلیش بھی کرتی ہیں یہ چیزیں, اور اس کے نتیجے میں ڈفرینس آف اوپینین بھی پیدا ہوتا ہے. ولی اللہ کی تعلیمات عام طور پر لوگوں کے حلق سے نیچے نہیں اترتی. لوگ ان سے اختلاف رکھتے ہیں تو ظاہر ہے کہ ان کے خلاف پروپیگنڈا بھی ہوتا ہے, اور لوگ پروپیگنڈا سے زیادہ متاثر ہوتے ہیں. نتیجہ یہ ہوتا ہے کہ جب تک وہ زندہ ہوتی ہیں ان کی بہت سی چیزیں لوگوں کی نظروں سے اجل رہتی ہیں, ان وجوہات پر جو ابھی میں نے عرض کی. نتیجہ یہ ہے کہ ان کا مقام لوگ نہیں پہچان پاتے. چونکہ انتقال اگر کسی شخص کا ہو جائے تو پھر اس کی برائیوں سے منہ موڑ لینا چاہیے, ہمیں ذکر نہیں کرنا چاہیے, مرنے والے کو اچھے الفاظ میں یاد کرنا چاہیے. تو جب ہم اچھے الفاظ میں انہیں یاد کرنے لگتے ہیں تو رفتہ رفتہ ان کی وہ روشنی لوگوں میں پھیلتی ہے. پھر تو یوں عام طور پر ان لوگوں کے مقامات, روحانی مقامات, ان سے ہم ان کے مرنے کے بعد ہی واقف ہو پاتے ہیں. اگلا سوال بھی ان کا یہی ہے, اس کا جواب میں نے عرض کر دیا کہ رائے سلوک پر چلنے والوں کو ملامت اور تضحیق کا عام لوگوں کی نسبت زیادہ سامنا کرنا پڑتا ہے, ایسا کیوں؟ وہ میں نے عرض کر دیا آپ سے. क्या जिन्नात के यहां भी तबलीग इस्लाम का कोई सिलसिला है? मेरे ख्याल में ऐसा नहीं है उनके यहां. वो तालीम इंसानों ही से लेते हैं. ये अगला भी इसी से मुताल्लिक है कि क्या जिन्नात की दुनिया में दीन की तबलीग सिर्फ जिन्नात ही करते हैं या इंसान वाली अकराम को ये मिशन सौंपा जाता है? तो मैंने अभी अर्ज कर दिया. इनका अगला सवाल है कि क्या जिन्नात में भी वलायत का सिलसिला इंसानों की मानी जारी है और जिन्नात में भी इमरान, अखियार, अब्दाल, कुतब, वास वगैरह होते हैं? मेरे इल्म की हद तक तो नहीं है ऐसा. फी जमाना कारी अब्दुल बासित समद की आवाज में सूरह रहमान सुनवाकर बहुत से लाइलाज इमराज का इलाज किया जा रहा है. आपके ख्याल में कारी अब्दुल बासित समद को ये खास तासीर और एजाज किस बिना पर रता हुआ? सीधी सी एक बात है कि जो आदमी अखलास के साथ, ये बुनियादी शर्त है, और बगैर इस गर्ज के मुझे कुछ हिस्से हासिल होगा, सिर्फ इसलिए कि सूरह रहमान में एक शायरी मिलती है, वो असल में बड़े खूबसूरत शायरी है. वो आप जब पढ़ते हैं हम तो ऐसा लगता है जैसे हम कोई शायरी पढ़ रहे हैं. पसंद बहुत आती है, दिल पे असर रखती है वो. तो एक आदमी सिर्फ ये कि सूरह रहमान बहुत अच्छी है, उसकी कसरत से तलावत करता है तो ये असरात खुद पैदा हो जाते हैं. तो कारी अब्दुल बासित साहब को अल्लाह ने ये एजाज बख्शा के वो बेलौस होके सूरह रहमान की कसरत से तलावत करते थे, उनको ये सादत नसीब हो गई. अल्लाह ताला उसमें और ज्यादा तासीर पैदा करे. इनका अगला सवाल है कि राय सलूक का मुसाफिर अगर अपनी वारदात या अहवाल किसी के सामने बयान कर दे और इसके बाद एक खास कैफियत से महरूम हो जाए तो एहसास हो जाने पर महरूमी का मदावा कैसे मुमकिन है कि वो एजाज, नेमत और कैफियत लौट आए, वापस मिल जाए? तो आगे उन्होंने शेर लिखा कि कुछ इसका इलाज भी अचार अगर है कि नहीं. इसका इलाज सिर्फ एक ही होता है कि आप नए सिरे से मेहनत शुरू कीजिए. अलबत्ता ये जरूर रियायत हो जाती है कि पहले अगर वो कैफियत आपको 10 साल में हासिल हुई थी तो दोबारा कोशिश करने में शायद 2 साल में हासिल हो जाएंगी. उन्होंने पूछा है कि अपने आप अपने मुर्शिद साहब से रोजाना सुबह शाम मुलाकात के लिए चले जाते थे, कभी ऐसा हुआ कि लाहौर में रहते हुए भी उनसे आपकी मुलाकात में गैप आया हो? अगर हाँ तो उसकी वजह क्या थी और इस दौरान आपके एहसास क्या होते थे? ये सही है कि मैं सुबह शाम अपने मुर्शिद साहब से मिलता था और ऐसा बारहा हुआ अनगिनत मौकों पर कि मैं अपनी मसरूफियात की वजह से मुर्शिद साहब के खिदमत में हाजिर नहीं हो सका। कई बार तो गैप इतना लंबा हुआ कि फिर मुर्शिद साहब का आदमी कोई ना कोई पता करने आता था कि मैं ठीक हूं जो आया नहीं इतने दिन से। उसके पीछे वजह खुद मुर्शिद साहब का हुक्म ही थी कि मेरे मुर्शिद साहब एक बात पर बहुत एम्फसाइज करते थे कि ड्यूटी सबसे पहले, तो मुझे अगर ऑफिस के काम है तो उसकी प्रायोरिटी टॉप पर थी, इसी तरह अगर कोई फैमिली ऑब्लिगेशंस है मेरे तो वो उसकी प्रायोरिटी नंबर वन थी। तो अक्सर औकात हो जाता रहा कि मैं दफ्तरी मामलात में बिजी हो गया, नहीं जा पाया, या कुछ फैमिली ऑब्लिगेशंस थी मेरी उसमें बिजी हुआ नहीं जा पाया। तो बजाय इसके कि मुर्शिद साहब नाराज हों, उन्हें ये खुशी होती थी कि मैं उनकी देवी तालीम पे अमल करता हूँ, कि मेरी जो ड्यूटीज हैं, जो मेरे ऑब्लिगेशंस हैं, उनको सबसे सब पर ही फोकियत हासिल थी। तो ऐसा साथ मेरे कुछ भी नहीं हुए कभी, सर्व ये होता था कि ये मुर्शिद साहब का हुक्म है कि ड्यूटी सबसे पहले, तो आराम से चलता रहता था सिलसिला। इंशाअल्लाह ताला बाकी सवालात के जवाब बशर्ते जिंदगी अगली इतवार इंशाअल्लाह। अस्सलामु अलैकुम।